أعوذ بالله من الشيطان الرجيم. بسم الله الرحمن الرحيم. سيقول السفهاء من الناس ما ولاهم عن قبلتهم التي كانوا عليها، قل لله المشرق والمغرب يهدي من يشاء إلى صراط مستقيم. صدق الله العلي العظيم. اللہ کے نبی صلی اللہ علیہ وسلم فرماتے ہیں، من يرد اللہ به خيرا يفقهه في الدين، اللہ جس کے ساتھ بھلائی کا ارادہ کرتے ہیں اسے دین کی سمجھ عطا فرماتے ہیں. یہ بخاری کی 71 نمبر کی حدیث ہے. ہم اللہ کا شکر ادا کرتے ہیں کہ پروردگار نے ہمیں دین سمجھنے کے لیے، قرآن سمجھنے کے لیے قرآن کے سائے میں لا بٹھایا ہے. پروردگار، ہم اس بات پر تیرا شکر ادا کرتے ہیں اور تجھ سے دعا کرتے ہیں کہ اس خیر کے معاملے کو ہمارے حق میں پورا فرما دے، آمین. دین کی سمجھ آتی ہے تو زندگی بدلتی ہے، زندگی کا رخ ہی بدل جاتا ہے، انسان کا لائف سٹائل ہی بدل جاتا ہے، مصروفیات بدل جاتی ہیں، پسند ناپسند بدل جاتی ہے، پھر دنیا والے کہتے ہیں یہ کیا ہو گیا. اللہ متوقع رد عمل کے لیے پہلے ہی تیار کر رہے ہیں. آپ اس آیت میں بھی دیکھیں، اللہ تعالیٰ فرماتے ہیں، نادان لوگ ضرور کہیں گے انہیں کیا ہوا کہ پہلے یہ جس قبلے کی طرف رخ کر کے نماز پڑھتے تھے اس سے یکا یک پھر گئے. اے نبی صلی اللہ علیہ وسلم، ان سے کہو مشرق اور مغرب سب اللہ کے ہیں، اللہ جسے چاہتا ہے سیدھی راہ دکھا دیتا ہے. اللہ کا دین کتنا پیارا ہے، ہمیں ہمارے دین نے کتنی ہماری رہنمائی کی، وہ یہ کہیں گے تم یہ کہنا. تو اللہ تیرا شکر ادا کرتے ہیں اس دین کی نعمت پر. اور یہاں اللہ نے سکھایا کہ سارے ہی رخ اللہ کے ہیں، کسی بھی رخ پر نماز پڑھی جائے تو درست، مگر وحدت کے لیے اللہ تعالیٰ نے ایک سمت مقرر کر دی. معبود جو ہے وہ ہمارا کعبہ نہیں بلکہ رب کعبہ ہے. اللہ ہمیں اپنی بندگی کی توفیق دے دے. اللہ تعالیٰ فرماتے ہیں، اور اسی طرح تو ہم نے تمہیں ایک امت وسط بنایا تاکہ تم دنیا کے لوگوں پر گواہ ہو اور رسول تم پر گواہ ہوں. یہاں آپ بالکل یوں سمجھ لیجئے کہ بنی اسرائیل کو جو امامت کے منصب پر اللہ نے فائز کیا تھا کہ دنیا کو کی تم رہنمائی کرو گے، یہ آیات گویا ان کی معزولی اور امت محمدیہ کی اس منصب پر فائز کرنے کا کی ایک طرح سے اناؤنسمنٹ ہے. اللہ تعالیٰ نے مجھے اور آپ کو مخاطب کر کے کہا ہے کہ ہم نے تمہیں امت وسط بنایا ہے. امت وسط کا ایک مطلب درمیانی امت، تم واسطہ ہو، تم اللہ کے بندوں کو اللہ سے جوڑتے ہو. اللہ کے بندوں کو اللہ سے جوڑنے کے لیے کیا کرنا ہوگا؟ وہ لوگ جو خود گناہوں میں ڈوبے ہوئے ہوں وہ کس طرح سے لوگوں کو رب کی دعوت دے سکتے ہیں؟ اس کے لیے تو پہلے خود کو رب سے جوڑنا ہوگا، خود کو مسلمان بنانا ہوگا. غیروں کے رنگ ڈھنگ اپنا کر ہم کس منہ سے اسلام کی دعوت دیں گے؟ ہم جب تک خوشی سے اسلام کا چلتا پھرتا اشتہار نہیں بنیں گے، اسلام پر عمل بھی کرتے جائیں اور منہ بھی بسورتے جائیں، ہائے مشکل، تو کون دین کی طرف آئے گا؟ اللہ نے نبی صلی اللہ علیہ وسلم کے بعد امت محمدیہ کو یہ مقام دیا. امت کے ہر فرد کو، مجھے اور آپ کو، محسوس کیجئے، کیا یہ وہ مقام نہیں ہے کہ جس کے لیے دنیا کی نعمتیں قربان کر دی جائیں؟ اس کام کو چھوڑ کر دنیا کی چاکری کرتے رہنا ایسے ہی ہے جیسے بادشاہ کی نوکری چھوڑ کر کلرک کی نوکری کرنا. اس امت کو اللہ نے لیڈ کرنے کے لیے بنایا ہے، غیروں کو فالو کرنے کے لیے نہیں بنایا. ہمارا ہر عمل، ہماری ہر بات، ہر غمی، ہر خوشی، ہماری تنہائیاں، ہماری محفلیں اسلام کی گواہ ہوں. آپ صلی اللہ علیہ وسلم نے حجت الوداع کے موقع پر 125,000 کے مجمع سے گواہی لی اور سب نے آپ کے حق میں گواہی دے دی کہ ہاں، آپ نے رب کا پیغام ہم تک پہنچا دیا. کیا میں اپنے اہل وطن سے یہ گواہی لے سکتی ہوں؟ کیا میں اپنے شہر کے لوگوں سے یہ گواہی لے سکتی ہوں؟ کیا میں اپنے خاندان کے لوگوں سے یہ گواہی لے سکتی ہوں؟ کیا میں اپنی اولاد سے اس بات کی گواہی لے سکتی ہوں کہ میں نے انہیں رب کا پیغام پہنچا دیا؟ واللہ شاید میں نے تو اپنے آپ کو بھی رب کا پیغام صحیح طور سے نہیں پہنچایا. अल्लाह हमें इसकी समझ दे दे कि कितनी बड़ी जिम्मेदारी है जो मेरी और आपकी जिम्मेदारी है, और अगर हमने जिम्मेदारी को अदा ना किया तो अल्लाह तो हमसे आसान मामला करना, परवरदिगार तो हमें इस जिम्मेदारी का हक अदा करने की तौफीक दे दे। हम अपने किसी मुलाजिम की जिम्मेदारी लगाते हैं तो फिर बाद में उससे पूछते हैं ना, तुमने क्या किया, तो रब पूछेगा तो क्या बताएंगे। अल्लाह हमें इस जिम्मेदारी का हक अदा करने वाला बना दे। और उम्मत वस्त से एक मुराद ये भी है कि तुम मोतदिल उम्मत हो, तुम बिल्कुल बैलेंस्ड दीन है तुम्हारा, और कोई अफरातो तफरीत से बचा हुआ बिल्कुल दुरुस्त दीन है। अल्लाह हमें इस दीन पर शुक्र करने वाला बना दे। सूरह बकरा की कुल आयात आप जानते हैं 286 हैं, और उम्मते वस्त की ये आयत बिल्कुल दरमियान में यानी 143 नंबर पर आ रही है। ये भी इस कलाम का एक हुसन है। आगे देखें तो अल्लाह ताला फरमाते हैं, पहले जिस तरफ तुम रुख करते थे इसको तो हमने सिर्फ ये देखने के लिए किबला मुकरर किया था कि कौन रसूल की पैरवी करता है और कौन उल्टा फिर जाता है। ये मामला था तो बड़ा सख्त, मगर इन लोगों के लिए कुछ भी सख्त ना साबित हुआ जो अल्लाह की हदायत से फैजयाब थे। अल्लाह तुम्हारे इस ईमान को हरगिज जाया ना करेगा। यकीन जानो कि वह लोगों के हक में नहायत शफीक और रहीम है। अच्छा, यहाँ पर जो है वो अल्लाह ताला ने किबले की तब्दीली की बात अल्लाह ताला कर रहे हैं कि किबला इसलिए तब्दील किया जा रहा है, अल्लाह ताला देखना चाहते हैं कि कौन मुतासब है और कौन रब का हुक्म तस्लीम करने के लिए तैयार है, कौन अपनी जिंदगियों में बड़ी बड़ी तब्दीलियों के लिए तैयार है। वही अल्लाह के चुने हुए लोग हैं। और अल्लाह ताला ने यहाँ पर ईमान का जो जिक्र किया, यहाँ ईमान से मुराद नमाज है, क्योंकि किबले की तब्दीली के हुक्म से सहाबा परेशान हो गए कि जो अब तक बैतुल मुकद्दस की तरफ रुख करके नमाजें पढ़ते रहे, उन नमाजों का क्या होगा। और वो सहाबा जो उस हाल में ही फौत हो गए बैतुल मुकद्दस ही की तरफ मुंह करके नमाजें पढ़ते हुए, तो उनकी नमाजें कबूल होंगी या नहीं। तो अल्लाह ताला ने इस आयत में बता दिया कि अल्लाह तुम्हारे इस ईमान को हरगिज जाया नहीं करेगा, मुराद है तुम्हारी नमाज को हरगिज जाया नहीं करेगा। गोया ईमान क्या है? ईमान दरअसल नमाज है। जो ईमान का दावा करता है उसे नमाज से दलील देनी होगी। अल्लाह ताला फरमाते हैं, ये तुम्हारे मुंह का बार बार आसमान की तरफ उठना हम देख रहे हैं। लो, हम इसी किबले की तरफ तुम्हें फेरे देते हैं जिसे तुम पसंद करते हो, मस्जिद हराम की तरफ रुख फेर दो। अब जहां कहीं भी तुम हो उसी की तरफ मुंह करके नमाज पढ़ा करो। ये है दरअसल वो तहवील किबले के हुक्म की आयत। ये हुक्म रजब या शाबान 2 हिजरी में नाजिल हुआ, और रिवायत में आता है कि नबी सल्लल्लाहु अलैहि वसल्लम बिश्र बिन बरा बिन मारूर के यहाँ दावत पर गए हुए थे। वहां जुहर का वक्त आ गया और आप लोगों को नमाज पढ़ाने खड़े हुए। 2 रकतें आप पढ़ा चुके थे कि तीसरी रकत में यकायक वही के जरिए से ये आयत नाजिल हुई, और उसी वक्त आप और आपकी इक्तदा में जमात के सब लोग बैतुल मुकद्दस से काबे के रुख पर फिर गए। और इसके बाद मदीना में और सब अतराफ मदीना में इसकी मनादी कर दी गई। बरा बिन आजिब कहते हैं कि एक जगह मनादी की आवाज इस हालत पे पहुंची कि लोग रुकू में थे, हुक्म सुनते ही सब के सब इसी हालत में काबे की तरफ मुड़ गए। तो आप देखें, ये होता है इत्तबा। ऐसा नहीं होता कि हम कहें कि पहले वजह बताएं, हिकमत बताएं, आफ्टर इफेक्ट्स क्या होंगे, जरा मैं घर वालों से मशवरा कर लूं, ठीक है सोचेंगे। दीन में आगे वही बढ़ते हैं जो कुरान के साए में अपने फैसले करते हैं। हुक्म सामने आता है तो देर एंड देन उसका इरादा कर लेते हैं। अल्लाह ताला हमें अपनी सही इत्तबा की तौफीक दे दे। आप अल्लाह फरमाते हैं, ये लोग जिन्हें किताब दी गई थी खूब जानते हैं कि तहवील किबला का ये हुक्म इनके रब ही की तरफ से है और बरहक है, मगर इसके बावजूद जो कुछ ये कर रहे हैं अल्लाह इससे गाफिल नहीं है। तुम इन अहले किताब के पास ख्वा कोई निशानी ले आओ, मुमकिन नहीं कि ये तुम्हारे किबले की पैरवी करने लगें, और ना तुम्हारे लिए ये मुमकिन है कि इनके किबले की पैरवी करो। इनमें से कोई गिरोह भी दूसरे के किबले की पैरवी के लिए तैयार नहीं है। اگر تم نے اس علم کے بعد جو تمہارے پاس آ چکا ہے ان کی خواہشات کی پیروی کی تو یقیناً تمہارا شمار ظالموں میں ہوگا۔ جن لوگوں کو ہم نے کتاب دی ہے وہ اس مقام کو جسے قبلہ بنایا گیا ہے ایسا پہچانتے ہیں جیسا اپنی اولاد کو پہچانتے ہیں، مگر ان میں سے ایک گروہ جانتے بوجھتے حق کو چھپا رہا ہے، یہ قطعی ایک امر حق ہے تمہارے رب کی طرف سے، لہٰذا اس کے متعلق تم ہرگز کسی شک میں نہ پڑو۔ یہاں جو اللہ تعالیٰ نے الفاظ استعمال کیے ہیں کہ وہ اس کو ایسے پہچانتے ہیں جیسے اپنی اولاد کو پہچانتے ہیں، وہ اولاد جسے انسان مدتوں پالتا ہے اسے پہچاننا بالکل مشکل نہیں ہوتا۔ یہودی بھی ان نشانیوں کو مدتوں سے پال رہے تھے جو نبی صلی اللہ علیہ وسلم کی آمد کی نشانیاں تھیں، اس لیے وہ بھی آپ کو اسی طرح پہچانتے تھے جس طرح کوئی اپنی اولاد کو پہچانتا ہے، لیکن انہوں نے ضد میں اور ہٹ دھرمی میں آپ صلی اللہ علیہ وسلم کی بعثت کا انکار کیا اور راندہ درگاہ ہوئے۔ ہر ایک کے لیے ایک رخ ہے جس کی طرف وہ مڑتا ہے، پس تم بھلائیوں کی طرف سبقت کرو، جہاں بھی تم ہوگے اللہ تمہیں پالے گا، اس کی قدرت سے کوئی چیز باہر نہیں۔ یہاں اللہ تعالیٰ فرما رہے ہیں کہ نماز تو جسے پڑھنی ہے اسے بہرحال کسی نہ کسی سمت کی طرف رخ کرنا ہی ہوگا، مگر اصل چیز رخ نہیں بلکہ اصل چیز وہ بھلائیاں ہیں جنہیں حاصل کرنے کے لیے نماز پڑھی جاتی ہے۔ لہٰذا سمت اور مقام کی بحث میں پڑھنے کی بجائے میری اور آپ کی فکر بھلائیوں کے حصول کی ہونی چاہیے، اور بہرحال نیکی میں تاخیر نہیں کرنی چاہیے، اس سے بعض اوقات توفیق ہی نیکی کی سلب کر لی جاتی ہے۔ ہم ڈگریوں کی دوڑ سے واقف ہیں، فیشن کی دوڑ سے واقف ہیں، ڈشز بنانے کی دوڑ سے واقف ہیں، گھر سجانے کی دوڑ سے واقف ہیں، لیکن یہاں اللہ تعالیٰ نیکیوں کی طرف دوڑ لگانے کی، نیکیوں میں مقابلہ کرنے کی رغبت دلا رہے ہیں۔ اللہ تعالیٰ قرآن میں سورہ متففین میں جنت کی نعمتوں کا ذکر کرنے کے بعد فرماتے ہیں وفی ذالک فلیتنافس المتنافسون، اور یہ وہ چیز ہے جس کے لیے مقابلہ کرنے والوں کو مقابلہ کرنا چاہیے۔ اللہ تعالیٰ فرماتے ہیں تمہارا گزر جس مقام سے بھی ہو وہیں سے اپنا رخ نماز کے وقت مسجد حرام کی طرف پھیر دو، کیونکہ یہ تمہارے رب کا بالکل برحق فیصلہ ہے اور اللہ تم لوگوں کے اعمال سے بے خبر نہیں۔ بہرحال ضمناً اس آیت میں ہمیں یہ بھی پتہ چلتا ہے کہ فرض نماز میں قبلہ رخ ہونا لازمی ہے۔ اللہ تعالیٰ فرماتے ہیں اور جہاں سے بھی تمہارا گزر ہو اپنا رخ مسجد حرام ہی کی طرف پھیرا کرو، جہاں بھی تم ہو اسی کی طرف منہ کر کے نماز پڑھو تاکہ لوگوں کو تمہارے خلاف کوئی حجت نہ ملے۔ ہاں جو ظالم ہیں ان کی زبان کسی حال میں بند نہ ہوگی، تو ان سے تم نہ ڈرو بلکہ مجھ سے ڈرو، یعنی لوگوں کا ڈر دل سے نکالنا ہوگا اور اللہ کا ڈر دل میں سمانا ہوگا۔ اللہ کے نبی فرماتے ہیں جو اللہ کے ڈر سے رویا وہ آگ میں داخل نہیں ہوگا یہاں تک کہ دودھ تھن میں واپس چلا جائے، دودھ تھن میں واپس نہیں جا سکتا، اور اللہ کے ڈر سے رونے والا جہنم میں نہیں جائے گا۔ یہ میرے نبی صلی اللہ علیہ وسلم کا فرمان ہے۔ اللہ ہمیں اپنا ڈر عطا فرمائے اور اللہ ہمیں آگ سے بچا لے۔ اللہ تعالیٰ فرماتے ہیں اور اس لیے کہ میں تم پر اپنی نعمت پوری کروں اور اس توقع پر کہ میرے اس حکم کی پیروی سے تم اسی طرح فلاح کا رستہ پاؤ گے جس طرح تمہیں اس چیز سے فلاح نصیب ہوئی ہے کہ میں نے تمہارے درمیان خود تم میں سے ایک رسول بھیجا جو تمہیں میری آیات سناتا ہے، تمہاری زندگیوں کو سنوارتا ہے، تمہیں کتاب اور حکمت کی تعلیم دیتا ہے اور تمہیں وہ باتیں سکھاتا ہے جو تم نہ جانتے تھے۔ تو یہاں ہمیں نبی صلی اللہ علیہ وسلم کی بعثت کا مقصد پتہ چل رہا ہے اور نبی صلی اللہ علیہ وسلم کی سنتیں پتہ چل رہی ہیں۔ لوگوں کو اللہ کی آیات پڑھ کر سنانا، لوگوں کی زندگیوں کو سنوارنا، لوگوں کو تعلیم دینا اور جہالت کے اندھیرے دور کرنا، یہ ہمارے پیارے نبی کی سنت ہے۔ اور قرآن کی آیتیں آتی ہیں تو زندگیاں سنورتی ہیں۔ آیتیں پڑھتے جائیے اور اپنے آپ کو سنوارتے جائیے، اپنا تزکیہ کرتے جائیے۔ حضرت فضیل فرماتے ہیں، تابعی ہیں، کہ اگر انسان 40 برس کی عمر تک پہنچ کر بھی گناہ نہ چھوڑے اور اپنی سرکشی سے تائب نہ ہو तो शैतान उसके चेहरे पर हाथ फेरता है कि निजात ना पाने वाले के चेहरे पे मैं फिदा। अल्लाह हमें माफ करे कि इतनी उम्र को पहुंच कर भी हम अगर अपना तज़किया ना कर सकें। हजरत उमर बिन अब्दुल अजीज फरमाते हैं, गुनाह दुश्मन की तदबीरों से भी ज्यादा इंसान के लिए खतरनाक है। तो बहरहाल गुनाहों को छोड़ना, अपना तज़किया करना, जुबान का तज़किया, दिल का तज़किया, आँख का तज़किया, कि अल्लाह ताला कुरान में फरमाते हैं, कद अफलह मन ज़क्काहा, यकीनन फलाह पा गया वो जिसने अपना तज़किया कर लिया। तो अल्लाह इन आयतों की रोशनी में मुझे और आपको अपनी जिंदगियों का तज़किया करने वाला बना दे। अल्लाह ताला फरमाते हैं, लिहाजा तुम मुझे याद रखो, मैं तुम्हें याद रखूंगा, और मेरा शुक्र अदा करो, कुफराने नेमत ना करो। तो यहाँ जिक्र की बात हो गई, अल्लाह ताला ने अपने जिक्र का तस्करा किया। अल्लाह के नबी फरमाते हैं इब्ने माजा की एक हदीस में कि तुम लोग अल्लाह की अजमत का जो जिक्र करते हो या उसकी किसी सिफत का जिक्र करते हो, जैसे तस्बीह यानी सुबहान अल्लाह, तहलील यानी ला इलाहा इल्लल्लाह, तहमीद यानी अल्हम्दुलिल्लाह, तो ये अल्फाज अर्श के गिर्द चक्कर लगाते हैं और इनकी ऐसी भिनभनाहट होती है, वो अपने कहने वाले का अल्लाह के दरबार में जिक्र करते हैं। क्या तुम नहीं चाहते कि अल्लाह के दरबार में तुम्हारा जिक्र हो? तो मैं और आप तो ज़रूर चाहते हैं कि अल्लाह के दरबार में मेरा और आपका जिक्र हो। तो जो भी वक्त फारिग हो, सफ़र में हो, खाना पका रहे हो, बिस्तर पर लेटे हो, अपने आप को अल्लाह के जिक्र में, अपनी ज़ुबान को तर रखिए। और ये भी अल्लाह का जिक्र है कि अल्लाह के कुरान को पढ़ना, नसीहत करना, नसीहत हासिल करना और उस पे गौर व फिक्र करना, ये भी अल्लाह ही की याद है। अल्लाह हमें अपनी याद से वाबस्ता कर ले और अपना शुक्र अदा करने वाला बना दे। ऐ लोगों जो ईमान लाए हो, सब्र और नमाज से मदद लो, और बेशक अल्लाह सब्र करने वालों के साथ है। शुक्र के बाद सब्र का अल्लाह ताला जिक्र कर रहे हैं, और जाहिर बात है इंसान या तो अच्छी हालत में होता है तो ये शुक्र का मकाम है, या बुरी हालत में होता है तो ये सब्र का मकाम है। और प्यारे नबी इन दोनों ही हालतों को मोमिन के लिए खैर का बायस बताते हैं। और हमें गमों पर सब्र करना, नेकी पर जमने के लिए सब्र करना, गुनाह पर छोड़ने के लिए सब्र करना, ये तीन मौके ऐसे हैं जब हमें सब्र की बेहद ज़रूरत पड़ती है। और इन तीनों मौके में सबसे मुश्किल तरीन सब्र गुनाह छोड़ने पर सब्र करना है। इसीलिए हम देखते हैं उम्मत नमाजें पढ़ती है, रोजे भी रख लेती है, हज जैसी मुश्किल इबादत भी कर लेती है, मगर गीबत छोड़ना, ड्रामे छोड़ना, बेपर्दगी छोड़ना और झूठ को छोड़ना, करप्शन छोड़ना मुश्किल लगता है। हम देखते हैं लोग दुनिया के लिए सब्र करते हैं, ओवर टाइम लगाते हैं, रातों को मेहनत करते हैं, नींद छोड़कर सुबह सवेरे काम पर जाते हैं, क्योंकि नजर उनकी महीने के आखिर में मिलने वाली तनख्वाह पर होती है। मोमिन सब्र करता है और उसकी नजर अल्लाह की रजा और उसकी जन्नत की तरफ होती है। हम देखते हैं इमाम अहमद बिन हम्बल के बारे में मशहूर है कि वो अबुल हैसम नामी चोर के लिए अक्सर दुआए खैर फरमाते थे। जब इनसे पूछा गया तो बताया, जब मुझे बेड़ियों में जकड़ करके ले जाया जा रहा था तो ये मिला, और कहा कि चोरी के जुर्म में मुझे इतनी बार कैद की मुसीबतें झेलनी पड़ी और इतने दुर्रे मेरी पीठ पर बरसे, मगर मैं बाज नहीं आया। अगर मैं शैतान की राह में ये मुसाइब झील कर डट सकता हूँ, तो हैफ है तुम पर कि तुम अल्लाह की राह में मुसीबतों को बर्दाश्त न कर सको। तो वाकई हम देखते हैं कि वो लोग के जिन्हें जो बातिल पर हैं और जो उस रास्ते में तकलीफें भी उठा रहे हैं, हालांकि उस पर उनको किसी अजर का वादा नहीं, हम तो हक के रास्ते पर हैं और इस पे आने वाली मुश्किलात पर सब्र के नतीजे में तो अल्लाह ने जन्नतों के वादे किए हैं। तो हम क्यों कमजोर पड़े और हम क्यों इस राह को छोड़ छोड़ बैठे? अल्लाह ताला फरमाते हैं, और जो लोग अल्लाह की राह में मारे जाएं, इन्हें मुर्दा ना कहो, ऐसे लोग तो हकीकत में जिंदा हैं, मगर तुम्हें इनकी जिंदगी का शऊर नहीं होता। यहाँ शहादत की बात है, शहादत के अजर की बात है, शहीद की जिंदगी की बात है। नबी सल्लल्लाहु अलैहि वसल्लम फरमाते हैं, शहीद की रूहें सब्ज रंग के परिंदों के कालिम में हैं और जन्नत में जिस जगह चाहें उड़ती फिरती हैं। फिर इन कंदीलों में आकर बैठ जाती हैं जो अर्श के नीचे लटक रही हैं। सुभान अल्लाह, क्या मजे हैं। अल्लाह ताला हमें भी सआदत की जिंदगी और शहादत की मौत अता फरमाए। इमाम मालिक रिवायत करते हैं कि जंगे अहद से 46 साल बाद हजरत अमर बिन जमूह और हजरत अब्दुल्ला बिन जुबैर की कब्र सैलाब की वजह से खुल गई, तो उनके जिस्म ऐसे शादाब थे जैसे इन्हें कल ही दफन किया हो। वाकई रब की बात सच्ची है। अल्लाह ताला फरमाते हैं, हम जरूर तुम्हें खौफ व खतर, फाका कशी, जानो माल के नुकसान और आमदनियों के घाटे में मुबतला करके तुम्हारी आजमाइश करेंगे। अल्लाह ताला कहते हैं, आजमाइश तो होगी, जांच तो होगी, कभी खौफ से, कभी भूख से और कभी नतायज की कमी से अल्लाह ताला आजमाते हैं कि वैसा नतीजा नहीं निकल रहा तो भी मेरा बंदा मेरे रास्ते पे चलता है या नहीं, छोड़ तो नहीं बैठता। तो अल्लाह ताला तो आजमाते हैं, लेकिन खुशखबरी किन के लिए है? इस रास्ते पर डट जाने वालों के लिए। अल्लाह ताला फरमाते हैं, इन हालात में जो लोग सब्र करें और जब कोई मुसीबत पड़े तो कहें हम अल्लाह ही के हैं और अल्लाह ही की तरफ हमें पलट कर जाना है, इन्हें खुशखबरी दे दो, इन पर इनके रब की तरफ से बड़ी इनायात हैं, उसकी रहमत उन पर साया करेगी और ऐसे ही लोग रास्त्रो हैं। मोमिन पर जब कोई तकलीफ आती है, मुसीबत आती है, तो वो इन्ना लिल्लाहि व इन्ना इलैहि राजिऊन कहता है, सब्र करता है, रब की रहमतें उसे अपने घेरे में ले लेती हैं। प्यारे नबी फरमाते हैं, मुसलमान जब भी किसी परेशानी, बीमारी, रंज, तकलीफ और गम में मुबतला होता है, यहाँ तक कि अगर कोई कांटा भी उसे चुभ जाए, तो अल्लाह इसके गुनाहों का कफारा इसे बना देता है। ये बुखारी की हदीस है। और अल्लाह ताला तो बंदे को निखारते हैं, जिस तरह से इस्त्री कपड़े की सिलवटें निकाल देती है और कपड़े में निखार पैदा करती है, इस तरह आजमाइशों में ईमान पर साबित कदम रहना इंसान की शख्सियत को निखार देता है, इंसान के ईमान को जिला अता करता है। अल्लाह ताला फरमाते हैं, यकीनन सफा और मरवा अल्लाह की निशानियों में से हैं, लिहाजा जो शख्स बैतुल्लाह का हज या उमरा करे, उसके लिए कोई गुनाह की बात नहीं कि वो इन दोनों पहाड़ों के दरमियान सही कर ले। अब अल्लाह ताला ने सबर की अमली मिसाल, आला मिसाल दिखा दी, प्रैक्टिकल मिसाल दिखा दी। हजरत इब्राहिम का खानदान, हजरत हाजरा का, इस्माइल के लिए पानी के लिए दौड़ लगाना दोनों पहाड़ियों के दरमियान, अल्लाह को ये अदा इतनी पसंद आई कि अल्लाह ताला ने कयामत तक के लिए ना सिर्फ औरतों को बल्कि मर्दों को भी इस बात का पर लाजिम करार दे दिया कि जो कोई हज करे या उमरा करे, वो लाजिमन हजरत हाजरा की तरह इन दो पहाड़ों के दरमियान दौड़ लगाए। हम देखते हैं सही में इस्लाम का कितना खूबसूरत हमें बैलेंस नजर आता है कि ना इसमें तरके दुनिया भी नहीं है और गर्के दुनिया भी नहीं है। एहराम पहनकर जहां हुब्बे दुनिया मिटा दी, वहीं सही कराकर तरके दुनिया से भी बचा लिया। औलाद के लिए धोड़ धूप रस्म इबादत ठहरी। आज भी उम्मत के इस्माइल प्यासे हैं, माओ को दौड़ लगानी होगी। अल्लाह हमारे औलाद को इनकी दीन की प्यास को परवरदिगार बुझा दे, इनकी दीन की जरूरत को पूरा फरमा दे। अल्लाह ताला फरमाते हैं, और जो बरजा और रगबत भलाई का काम करे, अल्लाह को इसका इल्म है और वो इसकी कदर करने वाला है। जो लोग हमारी नाजिल की हुई रोशन तालीमात और हदायात को छुपाते हैं, दरअसल हाले के हम इन्हें सब इंसानों की रहनुमाई के लिए अपनी किताब में बयान कर चुके हैं, यकीन जानो कि अल्लाह भी इन पर लानत करता है और तमाम लानत करने वाले भी उन पर लानत भेजते हैं, अलबत्ता जो इस रविश से बाज आ जाएं और अपने तर्ज अमल की इसलाह कर लें और जो कुछ छुपाते थे उसे बयान करने लगे, उनको मैं माफ कर दूंगा और मैं बड़ा दरगुजर करने वाला और रहम करने वाला हूँ। तो यहाँ इतनी लानतें किस पर बरस रही हैं जो अल्लाह की बात को, अल्लाह की हदायत को छुपाते हैं। प्यारे नबी की एक हदीस का मफहूम है, जिससे इल्म की कोई बात पूछी जाए और वो उसे छुपाए तो कयामत के दिन उसे आग की लगाम दी जाएगी। तो हमारे पास हक का पैगाम है, अल्लाह का कलाम है, इसे छुपाना नहीं है, इसको खुद भी सीखना है और इसे लोगों को भी सुनाना है। अल्लाह हमें इस हदायत पर चलने की तौफीक दे दे। जिन लोगों ने कुफ्र का रवैया इख्तियार किया اور کفر ہی کی حالت میں جان دی، ان پر اللہ اور فرشتوں اور تمام انسانوں کی لعنت ہے، اسی لعنت زدگی کی حالت میں وہ ہمیشہ رہیں گے، نہ ان کی سزا میں تخفیف ہوگی اور نہ انہیں پھر کوئی دوسری مہلت دی جائے گی۔ تمہارا خدا ایک ہی خدا ہے، اس رحمان و رحیم کے سوا کوئی اور خدا نہیں ہے۔ اس حقیقت کو پہچاننے کے لیے اگر کوئی نشانی اور علامت درکار ہے تو جو لوگ عقل سے کام لیتے ہیں ان کے لیے آسمانوں اور زمین کی ساخت میں، رات اور دن کے پہم ایک دوسرے کے بعد آنے میں، ان کشتیوں میں جو انسانوں کے نفع کی چیزیں لیے ہوئے دریاؤں اور سمندروں میں چلتی پھرتی ہیں، بارش کے اس پانی میں جسے اللہ اوپر سے برساتا ہے پھر اس کے ذریعے سے زمین کو زندگی بخشتا ہے، اور اپنے اسی انتظام کی بدولت زمین میں ہر قسم کی جاندار مخلوق کو پھیلاتا ہے، ہواؤں کی گردش میں اور ان بادلوں میں جو آسمان اور زمین کے درمیان تابع فرمان بنا کر رکھے گئے ہیں، بے شمار نشانیاں ہیں۔ جس طرح آرکیٹیکٹ اپنی کنسٹرکشن سے پہچانا جاتا ہے، رب کو پہچاننا ہے تو اس کی کائنات کو دیکھ لیں، رات اور دن کے تسلسل، زندگی کے دکھ سکھ کو مراد لے لیجئے۔ جس طرح ہر رات کے بعد دن ضرور آتا ہے تو یہ دن کا نکلنا امید دلاتا ہے کہ اگر زندگی میں غم ہے، پریشانیاں ہیں، تو امید رکھو صبح ضرور آئے گی۔ فَإِنَّ مَعَ الْعُسْرِ يُسْرًا، بے شک تنگی کے ساتھ ہی آسانی ہے۔ رات اور دن کا تسلسل ہمیں اس بات کی طرف بھی نشاندہی کرتا ہے کہ حق اور باطل کی کشمکش جاری رہے گی۔ دنیا میں ظلم اور جہالت کے اندھیرے نظر آتے ہیں، انسان بے چین ہو جاتا ہے، تو اللہ قرآن میں ایک جگہ فرماتے ہیں، الیس الصبح بقریب، کیا صبح قریب ہی نہیں ہے؟ تو انشاءاللہ تعالی یہ اندھیرے چھٹیں گے، جہالت دور ہوگی، ظلم کا نظام ختم ہوگا اور اسلام کا خوبصورت اور پیارا نظام نافذ ہوگا۔ امید رکھیے، بس انتظار کیجئے اور اپنی کوششوں کو اس راستے میں لگا دیجئے۔ جہاں پر اللہ تعالیٰ نے بارش کا بھی تذکرہ کیا، جہاں بھی قرآن میں اللہ نے بارش کا تذکرہ کیا ہے تو اس سے وہی مراد ہے۔ جس طرح بارش زمین کی نجاستوں کو دھو دیتی ہے اور اس میں سبزہ اگا دیتی ہے، یہ قرآن کا پڑھنا انشاءاللہ ہمارے معاشرے کی نجاستوں کو دھوئے گا اور خوبصورت کردار کے پھل پھول نکلیں گے۔ اللہ تعالیٰ فرماتے ہیں، مگر وحدت خداوندی پر دلالت کرنے والے ان کھلے کھلے آثار کے ہوتے ہوئے بھی کچھ لوگ ایسے ہیں جو اللہ کے سوا دوسروں کو اس کا ہمسر اور مد مقابل بناتے ہیں، اور ان کے ایسے گرویدہ ہیں جیسی اللہ کے ساتھ گرویدگی ہونی چاہیے، حالانکہ ایمان رکھنے والے سب سے بڑھ کر اللہ کو محبوب رکھتے ہیں۔ اپنے دلوں میں جھانکیں، کس کی محبت زیادہ ہے؟ جس سے محبت ہوتی ہے ہم اسے کتنا یاد کرتے ہیں، جس سے محبت ہوتی ہے اس کے کوچے میں جانے کے لیے دھکے نہیں دینے پڑتے، قدم خود بخود اٹھتے ہیں۔ محبت کا اصل حقدار تو وہ ہے جو کھلا رہا ہے، پلا رہا ہے، ہر ضرورت پوری کر رہا ہے۔ یہ محبت ہی تو ہے کہ حضرت بلال تپتی ریت پر عہد عہد پکارتے ہیں۔ دل میں جب اللہ کی محبت کا بیج ڈلتا ہے تو اس سے اطاعت پھوٹتی ہے۔ دعا کیجئے، اللہم انی اسألک حبک وحب من یحبک وحب عمل یقرب الی حبک۔ پروردگار، ہم آپ سے آپ کی محبت کا سوال کرتے ہیں، اور اس کی محبت کا سوال کرتے ہیں جو آپ کی محبت سے جوڑ دے، اور اس عمل کی محبت کا سوال کرتے ہیں جو آپ کی محبت سے قریب کر دے۔ آمین۔ کاش جو کچھ عذاب کو سامنے دیکھ کر انہیں سوچنے والا ہے وہ آج ہی ان ظالموں کو سوج جائے کہ ساری طاقتیں اور سارے اختیارات اللہ ہی کے قبضے میں ہیں، اور یہ کہ اللہ سزا دینے میں بھی بہت سخت ہے۔ جب وہ سزا دے گا اس وقت کیفیت یہ ہوگی کہ وہی پیشوا اور رہنما جن کی دنیا میں پیروی کی گئی تھی اپنے پیروؤں سے بے تعلقی ظاہر کریں گے مگر سزا پا کر رہیں گے، اور ان کے سارے اسباب و وسائل کا سلسلہ کٹ جائے گا، اور وہ لوگ جو دنیا میں ان کی پیروی کرتے تھے کہیں گے، کاش ہم کو پھر ایک موقع دیا جاتا تو جس طرح آج یہ ہم سے بیزاری ظاہر کر رہے ہیں ہم ان سے بیزار ہو کر دکھا دیتے۔ یوں اللہ ان لوگوں کے وہ اعمال جو یہ دنیا میں کر رہے ہیں ان کے سامنے اس طرح لائے گا کہ یہ حسرتوں اور پشیمانیوں کے ساتھ ہاتھ ملتے رہیں گے مگر آگ سے نکلنے کی کوئی راہ نہ پائیں گے۔
یا ایھا الناس کلوا مما فی الارض حلالا طیبا، لوگوں، زمین میں جو حلال اور پاک چیزیں ہیں انہیں کھاؤ۔
اس آیت سے خود بخود یہ حکم نکلتا ہے کہ حلال اور پاک چیزیں کھاؤ اور اللہ کی حرام کردہ چیزوں سے بچو اور اس کی حلال کردہ چیزوں کو حرام نہ ٹھہراؤ. اور حرام کھانے کی نحوست ہوتی ہے کہ انسان پھر حرام کام کرنے لگتا ہے, اور حلال کھانے کی برکت ہوتی ہے کہ پھر نیکیوں کی توفیق ہوتی ہے. امام بخاری کے والد جب انتقال کا وقت آیا تو انہوں نے فرمایا کہ میرے مال میں کوئی ایک درہم بھی حرام کا یا مشتبہ کمائی کا نہیں تھا. یہ کہہ کر وہ انتقال کر گئے اور امام بخاری اسی مال پر گزارا کرتے رہے. آپ دیکھیں کہ حلال کی کیسی برکت ہوئی اور کیسا وہ کام کر گئے جو پوری امت کے لیے قیامت تک کے لیے مشعل راہ ہے. اور اس میں گویا ہم دیکھتے ہیں کہ بعض معاشروں میں کھانے کی صفائی کا بہت اہتمام کیا جاتا ہے مگر حلال و حرام کی کوئی تمیز نہیں, اور بعض میں حلال و حرام کی تمیز تو ہوتی ہے مگر صفائی کا خیال نہیں رکھا جاتا. ان دونوں رویوں سے بچنا ہے. ایک حدیث میں آپ صلی اللہ علیہ وسلم نے دعاؤں کے قبول نہ ہونے کی وجہ بھی یہی بتائی ہے کہ جس کا کھانا پینا حرام, لباس حرام, جس غذا سے اس کا جسم پلا ہے وہ بھی حرام, تو اس کی دعائیں کیسے قبول ہوں. اللہ سے دعا کیجئے, اللہم اکفنی بحلالک عن حرامک واغننی بفضلک عمن سواک. اے اللہ, حرام کی بجائے اپنے حلال کو میرے لیے کافی کر دے, اور اپنے فضل سے تیری ذات کے سوا ہر ایک سے بے نیاز کر دے. آمین. اللہ تعالیٰ فرماتے ہیں, شیطان کے بتائے ہوئے راستوں پر نہ چلو, وہ تمہارا کھلا دشمن ہے. تمہیں بدی اور فحش کا حکم دیتا ہے اور یہ سکھاتا ہے کہ تم اللہ کے نام پر وہ باتیں کہو جن کے متعلق تمہیں علم نہیں کہ وہ اللہ نے فرمائی ہیں. ان سے جب کہا جاتا ہے کہ اللہ نے جو احکام نازل کیے ہیں ان کی پیروی کرو, تو جواب دیتے ہیں کہ ہم تو اسی طریقے کی پیروی کریں گے جس پر ہم نے اپنے باپ دادا کو پایا ہے. اچھا, ان کے باپ دادا نے عقل سے کچھ بھی کام نہ لیا ہو اور راہ راست نہ پائی ہو, تو کیا پھر بھی یہ انہی کی پیروی کیے چلے جائیں گے؟ یہ لوگ جنہوں نے خدا کے بتائے ہوئے طریقے پر چلنے سے انکار کر دیا ہے, ان کی حالت بالکل ایسی ہے جیسے چرواہا جانوروں کو پکارتا ہے اور وہ ہانک پکار کی صدا کے سوا کچھ نہیں سنتے. یہ بہرے ہیں, گونگے ہیں, اندھے ہیں, اس لیے کوئی بات ان کی سمجھ میں نہیں آتی. ان آیتوں میں اللہ تعالیٰ نے باپ دادا کی اندھی تقلید کرنے سے منع کیا ہے, اور بالکل عقل کو اپیل کرتی ہوئی بات ہے کہ باپ دادا بھی انسان تھے, ان سے غلطی ہو سکتی ہے, ہو سکتا ہے انہیں علم نہ ہو, لہٰذا بغیر سوچے سمجھے باپ دادا کے طریقوں کی پیروی کرتے چلے جانا ایسے ہی ہے جیسے جانور اپنے چرواہے کی صدا پر چلتا چلا جائے اور نہ سوچے کہ اسے کہاں لے جایا جا رہا ہے. مگر جانور تو عقل نہیں رکھتے, مگر اللہ تعالیٰ نے مجھے اور آپ کو تو سوچنے اور سمجھنے کی صلاحیتیں دی ہیں. اور ہم یہ بھی دیکھیں کہ جیسے آج کے دور میں ہم دیکھتے ہیں کہ عقل والے بھی ہیں, کم عقل والے بھی ہیں, اچھے بھی ہیں, برے بھی ہیں, اور یہی لوگ آنے والے لوگوں کے باپ دادا ہوں گے. لہٰذا صرف اس بنا پر باپ دادا کی پیروی کرتے چلے جانا کہ وہ ہمارے آبا و اجداد تھے, یہ بالکل عقل مندی کی بات نہیں ہے. اللہ تعالیٰ فرماتے ہیں, اے لوگوں جو ایمان لائے ہو, اگر تم حقیقت میں اللہ ہی کی بندگی کرنے والے ہو تو جو پاک چیزیں ہم نے تمہیں بخشی ہیں انہیں بے تکلف کھاؤ اور اللہ کا شکر ادا کرو. ہم دیکھتے ہیں کوئی ہمیں معمولی سی چیز بھی تھماتا ہے, کوئی ٹیشو پیپر ہی پکڑاتا ہے تو ہم اس کا شکریہ ادا کرتے ہیں. جس رب نے اتنی بڑی بڑی نعمتیں کھانے کو دی ہیں تو اس کا شکر کیوں نہیں ادا کرتے؟ اللہ ہمیں شکر گزار لوگوں میں شامل کر لے. اللہ کی طرف سے اگر کوئی پابندی تم پر ہے تو وہ یہ ہے کہ مردار نہ کھاؤ, خون سے اور سور کے گوشت سے پرہیز کرو, اور کوئی ایسی چیز نہ کھاؤ جس پر اللہ کے سوا کسی اور کا نام لیا گیا ہو. ہاں, جو شخص مجبوری کی حالت میں ہو اور وہ ان میں سے کوئی چیز کھا لے بغیر اس کے کہ وہ قانون شکنی کا ارادہ رکھتا ہو یا ضرورت کی حد سے تجاوز کرے, تو اس پر کچھ گناہ نہیں, اللہ بخشنے والا اور رحم کرنے والا ہے. یہاں پھر اللہ تعالیٰ نے حرام کا ذکر کر دیا, یہ چند چیزیں حرام ہیں, باقی ساری چیزیں حلال ہیں. لہٰذا حلال کو بے تکلف کھاؤ مگر حرام سے پرہیز کرو.
ये बिल्कुल वही वाली मिसाल है जैसे जन्नत में सब कुछ हजरत आदम के लिए हाजिर था, जहां चाहें जाएं, जो चाहें खाएं, बस एक दरख्त थी जिसकी दरख्त था जिसकी ममानियत थी। बिल्कुल इसी तरह ये गिनती की चार चीजें हैं, इनसे परहेज कर लें, इनसे अपना दामन बचा लें, अब इनको छोड़ दें, और बाकी सारी चीजें जो हैं वो अल्लाह की इतनी बहुत बेशुमार नेमतें हैं जो हलाल हैं, उन्हें खाएं और अल्लाह का शुक्र अदा करें। अल्लाह ताला फरमाते हैं, हक ये है कि जो लोग उन अहकाम को छुपाते हैं जो अल्लाह ने अपनी किताब में नाजिल किए हैं, और थोड़े से दुनियावी फायदों पर इन्हें भेंट चढ़ाते हैं, वो दरअसल अपने पेट आग से भर रहे हैं। कयामत के रोज अल्लाह हरगिज इनसे बात ना करेगा, ना इन्हें पाकीजा ठहराएगा, और उनके लिए दर्दनाक सजा है। ये अंदाज जो है कि अल्लाह कयामत के दिन उनसे बात भी नहीं करेगा, इसका मतलब है कि यहाँ जिस जुर्म की बात हो रही है वो बहुत बड़ा गुनाह है। और वो गुनाह क्या है? अल्लाह के हुक्मों को छुपाना, लोगों में जो बुराइयां फैली, जो लोगों ने गलत तौर तरीके अपनाए, तो जो लोग जानते हैं कि ये गलत है, उन्होंने लोगों को रब का पैगाम नहीं पहुंचाया, अपनी आफियत और अपना मफाद इसी में जाना कि खामोशी इख्तियार की जाए, तो अल्लाह ताला कह रहे हैं कि वो जो फायदा हासिल करते हैं वो फायदा नहीं, वो दरअसल अपने पेट आग से भर रहे हैं। अल्लाह इस रवैये से हमें बचा ले। अल्लाह ताला फरमाते हैं, ये वो लोग हैं जिन्होंने हदायत के बदले जलालत खरीदी और मगफिरत के बदले अजाब मोल लिया। कैसा अजीब है इनका हौसला कि जहन्नुम का अजाब बर्दाश्त करने के लिए तैयार हैं। ये सब कुछ इस वजह से हुआ कि अल्लाह ने तो ठीक ठीक हक के मुताबिक किताब नाजिल की थी, मगर जिन लोगों ने किताब में इख्तलाफात निकाले वो अपने झगड़ों में हक से बहुत दूर निकल गए। लैसल बिर्र अन तुवल्लू वुजूहकुम क़िबल अल मशरिकी वल मगरिब। अल्लाह ताला फरमाते हैं, नेकी ये नहीं कि तुमने अपने चेहरे मशरिक की तरफ कर लिए या मगरिब की तरफ, बल्कि नेकी ये है कि आदमी अल्लाह को और योम आखिर और मलाइका को और अल्लाह की नाजिल की हुई किताब और इसके पैगम्बरों को दिल से माने। इस आयत में अल्लाह ताला ने ये भी बता दिया कि नेकी क्या नहीं है, और ये भी बता दिया कि नेकी क्या है। इससे पता चलता है कि चंद जाहिरी रस्मों को अदा कर देना, फरोई मसाइल में उलझ कर असल दीन से गाफिल हो जाना, ये कोई नेकी नहीं है। और किबला तो किसी मुल्क में मशरिक की तरफ भी हो सकता है, मगरिब की तरफ भी हो सकता है, जनूब भी की तरफ हो सकता है, और किसी मुल्क में शमाल की तरफ भी हो सकता है। नेकी दरअसल क्या है कि अपने आप को अल्लाह के हवाले कर देना, अपनी मर्जी को अल्लाह की मर्जी के ताबे कर देना, अल्लाह का वफादार बन जाना। और उसके बाद अल्लाह ताला ने आखिरत पर ईमान का जिक्र किया है कि अपने हर कॉल और फेल में अपने आप को रब के सामने जवाबदेह समझना, जो सलाहियतें जो माल अल्लाह ने दी है ये मेरी नहीं है, ये अल्लाह की अमानत है, एक दिन वो मुझसे इनके बारे में पूछेगा कि कहाँ लगाई। तो ये चीज याद रहे। और हजरत हसन बसरी फरमाते हैं, दुनिया और आखरत मशरिक और मगरिब की तरह है, जितना एक के करीब होगे दूसरे से दूर होते जाओगे। तो अल्लाह ताला हमें आखरत की फिक्र करने वाला बना दे। और अल्लाह ताला साथ में कह रहे हैं कि फरिश्तों पर ईमान, नेकी दरअसल क्या है? अल्लाह पर ईमान और उसके फरिश्तों पर ईमान। ईमान हमारा फरिश्तों पर क्या है कि फरिश्ते हर वक्त अल्लाह की तस्बीह बयान करते रहते हैं, अल्लाह की निगरानी में काम करते हैं, कोई मखलूक इनके काम में रुकावट पैदा नहीं कर सकती, इनके अंदर नाफरमानी का मादा नहीं है, और अल्लाह ताला ने फरिश्तों के जरिए से ही किताब को अपने नबी पर उतारा है। वल मलाइकती वल किताब, और अल्लाह की नाजिल की हुई किताब, इस पर ईमान लाना असल नेकी है। जितना हम कुरान से करीब होते हैं उतना शैतान से दूर होते हैं, और जितना कुरान से दूर होते हैं उतना शैतान के करीब होते चले जाते हैं। सालेहीन में से किसी ने कहा है कि जब भी मुझ पर दुनिया तंग होती है मैं कुरान के कुछ सफहात की तिलावत कर लेता हूँ और ये मामला नहीं होता मगर दिनों का, और अल्लाह मुझ पर रिस्क के, इल्म के और फहम के दरवाजे वहां से खोलते हैं जहां से मैं सोच भी नहीं सकता। तो अल्लाह ताला हमें किताब से जुड़ने वाला बना दे। वन नबी, और नबी दीन मुकम्मल ही तब होता है जब किताब और नबी सल्लल्लाहु अलैहि वसल्लम की सीरत को जमा कर लिया जाए। अल्लाह ताला फरमाते हैं, वा अतल माल अला हुब्बिही, और नेकी क्या है कि अल्लाह की मोहब्बत में अपना दिल पसंद माल رشتہ داروں اور یتیموں پر، مسکینوں اور مسافروں پر، مدد کے لیے ہاتھ پھیلانے والوں پر اور غلاموں کی رہائی میں خرچ کرے، نماز قائم کرے اور زکوٰۃ دے، اور نیک وہ لوگ ہیں کہ جب عہد کریں تو اسے وفا کریں، اور تنگی اور مصیبت کے وقت میں اور حق و باطل کی جنگ میں صبر کریں، یہ ہیں راست باز لوگ اور یہی لوگ متقی ہیں۔ ایمان دل میں اترتا ہے تو سب سے پہلے مال کی محبت نکلتی ہے، خرچ کرنا اللہ کے غضب کو ٹھنڈا کرتا ہے اور بری موت سے بچاتا ہے، گویا جو اللہ کے بندوں کو فائدہ پہنچاتا ہے تو اللہ بھی اس کے ساتھ نرمی کا معاملہ کرتے ہیں۔ آج دنیا میں بھوک ہے مگر ہم نے اپنی نسلوں کے لیے جوڑ جوڑ کر رکھا ہے، دین ویران ہو رہا ہے، کمزور ہو رہا ہے، اور ہم نے بچوں کے گھر تک بنانے کے لیے سرمایہ جمع کر رکھا ہے۔ تو اللہ کی راہ میں مسکینوں پر خرچ کرنا، رشتہ داروں پر خرچ کرنا، اور اللہ کے دین پر خرچ کرنا، اور نماز اور زکوٰۃ اور صبر، صبر کیا ہے؟ نیکی جو کی ہے اس پر استقامت اختیار کرنا، نیکی کو سنبھال لینا صبر کے بغیر ممکن نہیں۔ اللہ تعالیٰ فرماتے ہیں، اے لوگو جو ایمان لائے ہو، تمہارے لیے قتل کے مقدموں میں قصاص کا حکم لکھ دیا گیا ہے، آزاد آدمی نے قتل کیا ہو تو اس آزاد ہی سے بدلہ لیا جائے گا، غلام قاتل ہو تو وہ غلام ہی قتل کیا جائے گا، اور عورت اس جرم کی مرتکب ہو تو اس عورت ہی سے قصاص لیا جائے۔ ہاں اگر کسی قاتل کے ساتھ اس کا بھائی کچھ نرمی کرنے کے لیے تیار ہو تو معروف طریقے کے مطابق خون بہا کا تصفیہ ہونا چاہیے، اور قاتل کو لازم ہے کہ راستی کے ساتھ خون بہا ادا کرے، یہ تمہارے رب کی طرف سے تخفیف اور رحمت ہے، اس پر بھی جو زیادتی کرے اس کے لیے دردناک سزا ہے۔ عقل و خرد رکھنے والوں، تمہارے لیے قصاص میں زندگی ہے، امید ہے کہ تم اس قانون کی خلاف ورزی سے پرہیز کرو گے۔ اللہ تعالیٰ نے عقل والوں کو اپیل کی ہے کہ عقل والے ہی اس بات کو سمجھ سکتے ہیں، اس قانون کی حکمتیں صرف عقل والوں کو ہی سمجھ آ سکتی ہیں۔ پورے جسم کو بیماری سے بچانے کے لیے بعض اوقات جسم کے کسی عضو کو کاٹنا پڑتا ہے، اور اس معاملے میں نرمی پورے جسم کو ہلاکت میں ڈال سکتی ہے، اور عرب کا محاورہ ہے کہ قتل قتل ہی سے مٹتا ہے، یعنی اس کی سزا دینے سے پورے معاشرے میں شر پسند عناصر کی ہمتیں ٹوٹ جاتی ہیں اور معاشرے کو امن میسر آ جاتا ہے۔ اللہ تعالیٰ فرماتے ہیں، تم پر فرض کیا گیا ہے کہ جب تم میں سے کسی کی موت کا وقت آئے اور وہ اپنے پیچھے مال چھوڑ رہا ہو تو والدین اور رشتہ داروں کے لیے معروف طریقے سے وصیت کرے، یہ حق ہے متقی لوگوں پر۔ یہاں وصیت کے بارے میں، وراثت کے بارے میں پہلا حکم آیا، اور آگے چل کر انشاءاللہ تعالی تفصیلی احکامات بھی ہم پڑھیں گے۔ پھر جنہوں نے وصیت سنی اور بعد میں اسے بدل ڈالا تو اس کا گناہ ان بدلنے والوں پر ہوگا، اللہ سب کچھ سنتا اور جانتا ہے۔ البتہ جس کو یہ اندیشہ ہو کہ وصیت کرنے والے نے نادانستہ یا قصدن حق تلفی کی ہے، اور پھر معاملے سے تعلق رکھنے والوں کے درمیان وہ اصلاح کرے، تو اس پر کچھ گناہ نہیں، اللہ بخشنے والا اور رحم فرمانے والا ہے۔ بہرحال ان آیتوں سے ہمیں یہ پتہ چلتا ہے کہ اسلام صرف زندگی میں پیش آنے والے معاملات پر ہی رہنمائی نہیں دیتا، بلکہ موت کے وقت اور مرنے کے بعد کے معاملات پر بھی رہنمائی دیتا ہے۔